العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق، والصلاة والسلام على الرسول النبي الأمي العبد المؤيد والمنصور المصدد والمصطفى الأمجد والمحمود الأحمد أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما لا بقية الله في الأرضين، أجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: يا أيها الذين آمنوا ادخلوا في السلم كافة. وقال: قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له بذلك أمرت وأنا أول المسلمين. ہجرہ کے ایام اضا کی آج وہ مجلس ہے کہ دو سال پہلے یورپ میں ایک جگہ، بلکہ لندن میں، یہی تاریخ کی مجلس تھی، اور اس میں اتفاق سے ایک ایسا سبجیکٹ ڈسکس ہو گیا جو بہت زیادہ پسند کیا گیا، جبکہ میری مجلسیں تو اتنی پسند نہیں کی جاتی، اور نہ صرف یہ کہ بہت زیادہ پسند کیا گیا بلکہ یہاں بھی ایک دو نہیں، کئی مومنین نے کہا کہ مولانا وہ جو آپ نے 4 محرم کو وہاں پہ گفتگو کی تھی وہ بہت اہم ہے، اسی کو یہاں بھی ریپیٹ کر دیجیے. اب وہ پوری مجلس تو ممکن نہیں ہے، لیکن جو ان لوگوں نے، دیکھیں ایک دو آدمیوں کے کہنے سے تو ہم اپنا سبجیکٹ یا ٹاپک چینج نہیں کر سکتے، اگرچہ جو بھی ان کی ریکویسٹ ہوتی ہے اس کا اپنا ایک ریسپیکٹ اور احترام ہے، لیکن بہرحال ہمارا ایک سبجیکٹ چل رہا. لیکن جو بات انہوں نے کہی تھی وہ اس لیے بہت اہم ہے، ایک نہیں کئی لوگ، وہ اس لیے بہت اہم ہے کہ کل رات کو جو میں نے 448 ہجرا میں نجف اشرف کے حوضہ علمیہ کے فاؤنڈیشن کی بات کہی تھی، اس سے اس کا بہت گہرا تعلق ہے. لیکن اب آج نہیں، ایک آدھ دن کے بعد اس پہ تھوڑی سی بات ہوگی. یہ میں نے اس لیے کہا تاکہ مزید کوئی پریشر مجھ پر ابھی نہ آنے پائے. اب آئیے مجلس کے شروع میں دو باتیں میں پھر ایسی عرض کر دوں کہ جس کا تھوڑا بہت تعلق میری کل کی مجلس سے. آل دو میں جانتا ہوں کہ یہاں کوئی کیو اینڈ اے سیشن اسی لیے ہوتا ہے کہ مجلسوں میں جو چیز انکمپلیٹ رہ جاتی ہے یا جس کو مزید ایکسپلین کرنا چاہیے اور میرے ذہن میں بات نہیں ہو تو مومنین اپنے سوال کے ذریعے اس کو پوچھ لیں. لیکن یہ دو باتیں ایسی تھیں کہ یہ خیال کرتے ہوئے کہ تقریباً بہت بڑی ایک تعداد مومنین کی کربلا کی زیارت کے لیے بس روانہ ہی ہونے والی ہے، کچھ تو روانہ ہو گئے، بس یہ ایک آدھ دن ہی ہے اس میں یہ لوگ، باقی جو لوگ ہیں وہ بھی چلے جائیں گے، اور اس کا کچھ تعلق، دو باتیں نہیں، دو باتیں بیان کرنا ہے. لیکن پہلی بات کا اس سے بہت ہی شارٹ میں اس لیے میں کہہ رہا ہوں بہت شارٹ میں کہ جس سبجیکٹ سے ریلیٹڈ یہ بات ہے وہ میرے زندگی کا بہت پسندیدہ موضوع، اور اس پر ایک جملہ میری زبان پہ آتا ہے تو میں بالکل اپنا ٹاپک چینج کر دیتا ہوں، مجھے پتا بھی نہیں چلتا کہ میں کہاں سے کہاں چلا گیا. یعنی ہمارے وہ مراجع کے جن کی قربانیوں کے نتیجے میں آج ہم اور آپ ان معنوں میں صاحب ایمان یہاں بیٹھے ہیں. تو بہت مختصر، کسی نے بات تو لمبی کہی لیکن ایک بہت مختصر میں اس کا جواب دے رہا ہوں کہ جب کل کی بات آئی تھی کہ نجف اشرف میں، ہمارے ہر مومن کی خواہش کہ وہ نجف اشرف میں دفن ہو. پہلی میت بھی وادی السلام کے قبرستان میں اسلام آنے کے بعد مولا نے اس صفیہ صافی کی دفن کی جس کا اب تو ماشاءاللہ بہت ہی شاندار روضہ بن چکا. لیکن ہمارے علماء اور مراجع جن کی تو ساری زندگیاں نجف میں گزری ہوتی، ہر مومن کی یہ خواہش ہے چاہے وہ دنیا کے کسی علاقے میں رہتا ہو، تو جس کی ساری زندگی وہیں پہ گزری، آپ حالات علماء کے حالات میں دیکھیں، कि कई ऐसे बड़े बड़े मर्जे गुजरे हैं जो नजफ से एक घंटे के लिए भी कहीं जाने को तैयार ना थे, सिवाय इसके कि किसी रोजे पे जाना। कि ऐसा ना हो कि हम 3 घंटे के लिए कहीं गए और वहां हमारी मौत हो जाए और हम नजफ में दफन होने से महरूम हो जाए। तो खैर, अब ये बिल्कुल एक अलग मौजू है जो जियारत में ही ज्यादा अच्छा लगता है। जब मैं जियारत के किसी ग्रुप में जाता हूँ तो नजफ में बात होती है। खुलासा यह है कि सैकड़ों उलमा वहां दफन, और जब मैं उलमा की बात कर रहा हूं तो मेरा इस वक्त मतलब आम आलिम नहीं है, हुज्जतुल इस्लाम लेवल के आलिम भी नहीं, आयतुल्लाह लेवल के आलिम भी नहीं, आयतुल्लाह उज़्मा। तो लेकिन अब असल में तो हम ज़ियारत के लिए गए हैं मौलाए मुत्तकियान की, तो इतना वक्त तो नहीं होता है। तो बहुत ही अहम अहम 3-4 मैं चीजें बता दूं। कल मैंने अर्ज किया था कि मरहूम आयतुल्लाह खुद उनके शियत पर एहसानात, और आज बस ये याद रखिएगा कि आज जो आयतुल्लाह उज़्मा आगा सिस्तानी का रोल है वो सब आगा खुई की वजह से। इस जुमले की तशरीह नहीं करना चाहता, बात बदल जाएगी। उनकी कब्र क्योंकि उसी रोजे के अंदर है, जो कमरे बने हुए हैं, रूम बने हुए हैं, 5 मिनट लगते हैं लोगों को जाने में। बहुत ही इंपॉर्टेंट मैं चीजें बता रहा हूँ कि मेरे एतबार से। उसी तरीके से मर्द हजरात जहां से एंट्री लेते हैं रोजे में, जो किबले की तरफ का दरवाजा है बाबे किबला, जब उससे आप एंटर हो रहे होंगे तो आपके राइट साइड पर उसी दरवाजे के अंदर शेख मुर्तजा अंसारी, अगर इनको ग्रेटेस्ट मर्जे ऑफ शियत हिस्ट्री ना भी कहा जाए तो टॉप 5 के अंदर हैं। और अगर अल्लाह इनको पैदा ना करता उस टाइम पर जब यूरोप के अंदर इंडस्ट्रियल रिवोल्यूशन आ रहा था, तो आज इतने बड़े बड़े आपको प्रॉब्लम फेस करना पड़ते। बल्कि शियत एक मजाक बन जाती, जिस तरह से बहुत ही एक्सट्रीम किस्म के तकफीरी लोगों के फतवे एक जोक बन के आपके सामने आते हैं जो वो फतवे देते। यही हम पर भी गुजरती अगर शेख मुर्तजा जैसा अजीम मर्जे ना होता। मैं एक जुमले में भी इनका इंट्रोडक्शन नहीं कराने जाता, वरना मेरा मौजू रह जाएगा। और आज से चूंकि सबका मातम भी शुरू हो रहा है तो मजलिस को बिल्कुल वक्त पे खत्म करना। तो एक ये खबर है, ये मर्द हजरात जहां से एंट्री लेते हैं बाबे किबला, किबले की तरफ से जो आप एंटर हो रहे हैं सहन में जाने से पहले दरवाजे से एंटर हुए, और अब ये पैसेज है थोड़ा सा, उसमें ये खबर आपको राइट लेफ्ट साइड पे मिलेगी। खवातीन को तो यहां से नहीं जाने देते, लेकिन कभी कभार सम टाइम जब खवातीन जियारत करके बाहर आती हैं, तो बाहर आते वक्त तो फिर जेंट्स और लेडीज का दरवाजा, लेडीज का तो नहीं लेकिन जेंट्स के दरवाजे से बहुत सी औरतें निकल आती हैं। दो नंबर, 3, ये जो किबले वाला दरवाजा इसके बिल्कुल अपोजिट जो दूसरा दरवाजा है, दरवाजे से मेरी मुराद जरी रूम वाला दरवाजा नहीं, हरम से एग्जिट, बिल्कुल ऐसा ही सिमिलर। बल्कि जहां से मुसलसल मैयतें आती रहती हैं, डेड बॉडीज, और आप देखते हैं कि वहां नमाज जनाजा हुई, मौला की जरी का तवाफ कराया और फिर वहीं से ले गए, जिसका नाम है बाबे तूसी। उस दरवाजे के बिल्कुल बराबर आगे बुजुर्ग शिराजी की कब्र, तंबाकू हराम है वाला वो फतवा जो पूरी शियत की तारीख के अहम तरीन फतवों में से एक। ये मैं बहुत अहम बात बता रहा हूँ, यानी बहुत शॉर्ट कर रहा हूँ, हजारों न सही तो सैकड़ों मराजे में से जो बहुत ही मुख्तसर आप आते जाते 5 मिनट में इनका हक अदा कर सकते। और फिर यह है कि हम सारा साल जो अमाल करते हैं, तो सबसे ज्यादा अहम किताब हमारे हाथ में आजकल मफातीहुल जिना, हत्ता इंडिया और पाकिस्तान में भी जहां पहले तोहफतुल अवाम और दूसरी किताबें थी, और गुजरात में जहां पहले मजमुआ के नाम से गुजराती किताब होती थी, अब सब आहिस्ता आहिस्ता मफातीहुल जिना के ऊपर आ चुके हैं। तकरीबन सारे दुनिया में आमाल इसी किताब से कराई जाती है। शेख अब्बास कुम्मी का एहसान है हम पर पूरा साल, चाहे आप शब कदर के अमाल करें, चाहे आप अभी अमाल आशूरा करें। तो खैर, खुलासा ये कि उनकी कब्र वही मर्द जहां से आते हैं बाबे किबला, जैसे ही बाहर निकलेंगे सहन में पहुंचेंगे, सहन यानी एंटर होंगे सहन में, तो राइट साइड पे पहला कमरा, उस पर नाम भी लिखा। बस ये मुख्तसर हो गई बात, आखिरी 2 चीजें सुन ली, और वो ये कि 2 कब्रें ऐसी जो बहुत ही अहम है, लेकिन वो हरम से बाहर, बहुत दूर नहीं, बिल्कुल हरम के बिल्कुल सामने, यानी मौला का हरम, हरम से मेरी मुराद वो जरी रूम नहीं है, जो बाहर के बड़े दरवाजे जहां पे सिक्योरिटी वगैरह चेक करके बॉडी सर्च करके आपको अंदर जाने देते। 2 बहुत अहम है, एक आगा मोहसिनुल हकीम का रोजा बहुत अहम है, कब्र बहुत अहम है, और वो वही है जो किबले वाला दरवाजा है, उसके बिल्कुल सामने आपको ग्रीन डॉम नजर आएगा उसके लिए। ये वही रास्ता है जो आगे आगे सिस्तानी के घर की जानिब जाता है। तो खैर खुलासा ये कि वो बहुत अहम है, उनका रोल, उनकी कुर्बानियां, 72 तो उनके खानदान के नौजवान सारे उलमा एक दिन में शहीद किए गए, बहुत बहरहाल ज्यादा बस रोकता हूँ। आगा मोहसिनुल हकीम वो दफन है अपने ही घर के अंदर, हरम के अंदर दफन नहीं, अपने ही घर में दफन, क्योंकि पूरे नजफ को बादियुस्सलाम माना जाता। जैसे अभी आयतुल्लाह उज़्मा शेख इसहाक फैयाज की वसीयत थी कि मुझे मेरे घर में दफन किया जाए जहां पर मैंने सारी जिंदगी इश्तिहाद का दर्स दिया, बहुत अहम वो जगह हो जाती है। और इसी तरह आखिरी बात जरा लंबी हो गई है, टाइम वैसे ही कम है, सब्जेक्ट तो तकरीबन मेरा अभी शुरू भी नहीं हुआ और आधा अशरा गुजर रहा है, लेकिन जल्दी से ये बात कह दूं ताकि जो लोग आज की मजलिस तक हैं और कल से वो ज़ियारत पे चले जाएंगे, काफी लोग तो जा चुके हैं लेकिन जो अभी आखिरी और आप जो बाद में कभी जाएंगे, अगर इस साल नहीं जा रहे, अरबई में जाएंगे, नेक्स्ट ईयर जाएंगे, ये 4-5 याद रखिएगा। और आखिरी जो है वो ये है कि वो जो मैंने बताया कि बाब क़िबला के बिल्कुल एग्जिट के दूसरा दरवाजा जहां से वादी सलाम लोग जाते हैं, वहीं पर आप बिल्कुल स्टार्टिंग में जो पहली बिल्डिंग है वो मस्जिद, जिसका नाम है मस्जिद तूसी, उसमें शेख तूसी की कब्र, दो कब्रें हैं अगर आप अंदर गए होंगे, और सब वहां से गुजरते वादी सलाम के कब्रिस्तान में हर मोमिन जाता है जियारत के लिए, सब वहां से गुजरते हैं लेकिन इग्नोर करके आगे बढ़ जाते हैं, शायद ये समझ कर कि ये काम सी मस्जिद है, बहुत अहम मस्जिद। फाउंडर ऑफ हौज़ा इल्मिया नजफ शेख तूसी वहां दफन है, और उनके बराबर में सैयद मेहदी बहरुल उलूम। हमारे मराजे में दो ही मर्जी ऐसे हैं जिनके बारे में ये कहा जाता है कि ये जब इनका दिल चाहता था जमाने के इमाम से मुलाकात कर लिया करते थे। वैसे इमाम ने हर मर्जे से मुलाकात की, लेकिन फर्क होता है, एक है कि इमाम खुद आके मुलाकात करे, मर्जे की मर्जी नहीं चलेगी, ये तौहीन का लफ्ज ना बने, और दो ऐसे मर्जे हैं कि जब उनका दिल चाहता था वो इमाम की खिदमत में पहुंच जाते थे। उनमें एक मुकद्दस से अर्धबेली जो मौला के पाइंती दफन है, और दूसरे ये सैयद मेहदी बहरुल उलूम। मुकद्दस से अर्धबेली और अल्लामा हिल्ली मौला के इतने करीब दफन है कि वहां तो हर मोमिन पहुंच ही जाता, खवातीन को तो वहां नहीं जाने देते। तो खुलासा ये हुआ कि ये बाब तूसी से निकले जहां से मैयतें आती, पहली बिल्डिंग लेफ्ट साइड पर शेख तूसी, और उसी के करीब ये तंबाकू का फतवा देने वाले हमारे बुजुर्ग तरीन मराजे में से एक, दो, और फिर आगा खुई की कब्र, तीन, फिर शेख अब्बासी कुम्मी, चार, शेख मुर्तजा अंसारी के हालात सुनिए, बड़ा मजा भी आएगा, नंबर 5, और आगा हकीम नंबर 6। ये तो एक बात हुई, जल्दी से दूसरी बात भी कल से रिलेटेड बता के फिर आज के सब्जेक्ट पे आ जाऊं। और वह दूसरी बात ये कि कल मैंने बातों बातों में एक जुमला कह दिया था, कोई मजहबी जुमला नहीं था, कि जब लोग किसी जगह के खिलाफ होते हैं, किसी सिटी के खिलाफ होते हैं, वहां के लोग पसंद नहीं आते, तो मजाक में कह देते हैं कि खाने काबा से 360 बुत जो फेंके गए, गिराए गए, वो फला शहर में जाके गिरे। मैंने कराची का नाम लिया था, मुंबासा का नाम लिया था, जो कराची पाकिस्तान के एतबार से बहुत अहम रिलीजियस सेंटर, वो तो अक्सर कहते थे जी वो सारे के सारे बुत तो यहाँ आके गिरे, हर आदमी अपने आप को अल्लाह समझता। मुंबासा इसलिए कहा कि बहरहाल ईस्ट अफ्रीका का अहम तरीन शहर था, लेकिन एक फार्मूला सुन, ये फार्मूला मेरे मौजू से रिलेटेड तो नहीं है लेकिन आपके बहुत काम आएगा, और फिलहाल बहुत ही शॉर्ट में बता रहा हूं। हमारे पास बहुत सारी ऐसी हदीसें, अब जुमला मैं पहले कह दूं, वो सारी गलत हदीसें, वो सारी झूठी हदीसें, वो पूरा फार्मूला बता रहा हूं, पूरी एक आपको कैटेगरी बता रहा हूं हदीसों की, बहुत सारी ऐसी हदीसें हैं जो झूठी बनाई गई, फेक है, फैब्रिकेटेड है, सिर्फ इसलिए बनाई कि किसी आदमी को किसी शहर वालों से झगड़ा हो गया या किसी कम्युनिटी से इख्तलाफ हो गया। अब आपको एक हदीसें मिलेंगी जिसके अंदर कभी ईरान के बाद शहरों की को कंडेम किया है, इराक के बाद शहरों को कंडेम किया, उस वक्त तक इंडिया पाकिस्तान तो इतना फेमस नहीं थे, हदीस की बात कर रहा हूँ, आलिम के कौल की नहीं, कि छठे इमाम ने कहा, चौथे इमाम ने कहा, पांचवा इमाम ने कहा, सिटीज को कंडेम किया कि ये शहर बहुत बुरा। सिर्फ एक बगदाद के बारे में कुछ कहा जा सकता है, लेकिन वो एक अलग टॉपिक है, बगदाद को छोड़ दो शहर, और दूसरा बाज कम्युनिटीज को, कुर्द बुरे हैं और फला अरब बुरा है या फला कबीला बुरा है और फला अलग, ये सब इख्तलाफ, ये सारी हदीसें जो है वो सारी की सारी फेक, और इसलिए बनाई गई। भाई आपको मालूम है ना कि हदीस बनाना ये बहुत बड़ी एक उस जमाने की इंडस्ट्री थी, इंडस्ट्री थी, भाई इंडस्ट्री आदमी क्यों लगाता है, अपना घर चलाने के लिए ना, तो बाकायदा तौर पर झूठी हदीसें बनाई जाती थी, क्योंकि उस वक्त, अब ये आज बैठकर मैं 1300 साल पहले की बात आपको बताऊं, यंगस्टर तो समझ भी नहीं पाएंगे, किताबें तो होती नहीं थी, प्रिंटिंग तो थी नहीं, अभी तो वो उसने को जो जर्मनी का कौन था गोटेनबर्ग, उसने तो वो प्रेस भी ईजाद किया था, बल्कि कागज पर लिखने का रवाज भी बहुत कम था उस जमाने में, वो भी इतना ईजी नहीं था, तो जबानी बात होती थी। जिसके पास रसूल की कोई हदीस आती थी उसकी बड़ी वैल्यू, और आम तरीका था कि एवरी फ्राइडे प्रेयर के बाद हर शहर के अंदर लोग देखते थे कि मजमे में कोई ऐसा आदमी तो नहीं आ रहा है जो रसूल की हदीस का नैरेटर हो, रिक्वेस्ट करके उससे कहते थे कि ये एक हदीस हमको सुना, एक हदीस। आपको एक वाकया याद और अच्छी तरह याद, क्योंकि वो वाकये में एक ऐसी हदीस आई है जो आज भी कफन पे लिखना मुस्तहब है, और इसलिए मुस्तहब है कि अजाब कब्र से बचाने वाले बेहतरीन अमल में से एक हदीस। हदीस पर अमल की बात नहीं करो, खाली हदीस लिखें आप, ये राइटिंग अगर आपके कफन पे आ जाए, और जैसा कि उलमा का कहना भी कि ऐसी हदीस है कि आप पानी पे पढ़ के इसको फूंक मारेंगे ये हदीस पढ़ के, तो हो सकता है कि मुर्दा भी जिंदा हो जाए, ये समझाने का एक तरीका। इतनी स्ट्रॉन्ग बदुआ है हदीस सिलसिलतुज़हब, जो आठवें इमाम जब निशापुर आए थे और लोगों ने कहा था, आम लोगों ने नहीं, 70,000 उलमा थे उस जमाने की पॉपुलेशन को देखी, एक हदीस अपने जद की आप हमको सुना दीजिए, 70,000 उलमा कागज और कलम लेके बैठे हैं, पब्लिक की बात तो छोड़ी। वो जो हदीस इमाम ने फिर इरशाद फरमाई, जिसके रावी ही इतने अहम कि सारे मासूम रावी है, कि मैंने अपने बाबा से, उन्होंने अपने बाबा से, अपने वो यहां तक कि अल्लाह तक सिलसिला गया। एक ऐसी ही एक और बहुत दिलचस्प हदीस है, लेकिन आज नहीं क्योंकि अब वक्त मेरे हाथ से निकल रहा। तो ये जो हदीस है ये आठवें इमाम की, तो ये तो खैर आठवें इमाम तो उसी रसूल के बेटे हैं, इसलिए ज्यादा तड़प के उलमा आए थे, लेकिन आम लोगों का भी तरीका था कि अगर कोई एक रावी मिल गए जो ये क्लेम करे कि मेरे पास हदीस रसूल है, इतनी इज्जत दी जाती थी, और हर फ्राइडे के बाद उससे लोग कहते थे सिर्फ एक हदीस सुना। बरादरान अहले सुन्नत की 6 बहुत ही इंपॉर्टेंट और ऑथेंटिक किताबें हैं हदीस की, जिनका नाम है सिहाय सित्ता। उनमें से एक है निसाई, वो निसाई को जो मार मार के शहीद किया इसी डमस्कस में या सीरिया में, वो इसीलिए तो शहीद किया, वो इतने बड़े मुहदीस थे यानी हदीस के आलिम कि हर फ्राइडे को उनसे लोग हदीस सुनते हैं, और एक फ्राइडे को वो मौला के फजाइल की हदीस सुना गए तो पब्लिक इतने बिभर गए। वो पूरा लंबा वाकया है, आप उलमा से सुनते होंगे, बहुत इंटरेस्टिंग हिस्ट्री है इनका, इन इमाम निसाई का हमसे कोई ताल्लुक नहीं, ये न सिर्फ ये कि दूसरों के इमाम है बल्कि इतने इंपॉर्टेंट है कि आज भी सही बुखारी और सही मुस्लिम और इब्ने दाऊद और तिर्मिजी के साथ इनकी किताब 6 मोस्ट ऑथेंटिक हदीस बुक में है। लेकिन असल बात ये थी कि हर फ्राइडे को एक हदीस सुनना, बल्कि उसी में मैंने कहा ना कि एक इंडस्ट्री लगी। बहुत मशहूर वाकया, एक आदमी था ग्रोसरी शॉप का मालिक, फ्रूट शॉप का मालिक, वेजिटेबल शॉप का मालिक, अक्का, उसने जो था, अब जैसे तरीका होता है सब्जियां लाके घर में रखता है, दुकान में बेचता, स्टोर करता, उसने प्याज या ओनियन, ये बहुत एक अहम मसला है कि प्याज खाने के बाद मस्जिद में आने से रोका भी गया है और इसके फायदे भी बहुत बताए गए, वो एक अलग टॉपिक। वो उसने बहुत सारी प्याज खरीद के रखी थी कि बेचूंगा, वो इत्तेफाक से बारिश हो गई और उसकी प्याज पे पानी पड़ा तो उसकी प्याज खराब हो गई, अब इतना बड़ा लॉस। तो वही उसी तरह से वो गया एक ऐसे आदमी के पास जो हदीस रसूल हर जुमे को सुनाते थे कि भाई मेरी प्याज बिकवा दो, जो प्रॉफिट होगा 50-50। बाकायदा डीलिंग तारीख में उसने कहा ठीक है मैं बिकवा दूंगा, फिक्र ना करो, सारी प्याज तैयार रखो फ्राइडे के बाद। तो हर फ्राइडे के बाद ही सिर्फ एक हदीस सुनाता, आज खड़ा हो गया, कहा मुसलमानों एक हदीस सुन, पैगंबर ने फरमाया मन अकला बसीला अक्कतिन कअन्नहु ज़ारनी फी मक्का, जो अक्का की प्याज खा ले उसको इतना सवाब मिलेगा जैसे उसने मेरी ज़ियारत शहर मक्का के अंदर की। ओहो, अब तो लोग टूट पड़े, और वो सड़ी हुई प्याज, जो स्पॉइल प्याज, वो रोटेन प्याज, वो हाथों हाथ ऐसा बिकी के घोल क्या बिकेगा। अब ये बाकायदा हिस्ट्री के अंदर वाकयात, नॉट ओनली वन हिस्ट्री। आपको याद है ना कि मुआविया ने सुमरा इब्ने जंदब, गैरों के एक बहुत बड़े मुहदिस माने जाते थे, अब ये बात हो रही है मुआविया की, यानी बिल्कुल शुरू इस्लाम, बाकायदा तौर पर इनसे एक डीलिंग की थी और 1,00,000 दिरहम देने की बात की थी। इन्होंने कहा नहीं भाई, मेरी एक रिपोर्टेशन है मार्केट में, अगर मुझसे ये हदीस बनवाना तो 2,00,000 दिरहम देना पड़ेगा, ये मेरा रेट है, इसके अंदर नो कंसेशन नो रियायत, इतना तो देना ही देना, नाम था एक माशरे। चुनाचे उन्होंने हदीस बनाई,
اور کیا حدیث بنائی کہ جو آیت مولا کی شان میں نازل ہوئی ہے شب ہجرت، وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ، ایک ایسا بندہ ہے جو اپنے نفس کو بیچ کر اللہ کی مرضی کو خرید لیتا ہے، کہا یہ آیت عبد الرحمن ابن ملجم کے بارے میں نازل ہوئی. یہ حدیث بنائی، باقاعدہ پورا واقعہ ہے کہ کس طرح سے نیگوسیشن ہوئی، ڈیلنگ ہوئی، اور اس کے بعد ریٹ کے اوپر بات ہوئی، تب یہ حدیث بنائی گئی. تو یہ ایک دو واقعات نہیں، بہت سارے. اس میں یہی کہ ہمارا اختلاف ہو گیا، مثلا ہمارا اختلاف ہو گیا خوجہ کمیونٹی سے، ہم نے ایک حدیث بنا دی خوجوں کے خلاف. ہمارا اختلاف ہو گیا مثلا ممباسا والوں سے، ہم نے ایک حدیث بنا دی ان کے خلاف. تو اب یہ ایک عام اس زمانے کا ٹرینڈ تھا، اور چونکہ پیغمبر کا نام آتا تھا لوگ معصوم لوگ، بھولے بھالے لوگ. آج 21st century ہے نا، آج انسان اتنا سمپل اور معصوم نہیں رہا. اس کے باوجود جنت کی حوروں کی لالچ میں کتنے لوگ اپنی جان دینے کو تیار اور دے رہے. میں زیادہ اس کی ڈیٹیل میں نہیں جا رہا، لیکن وہ جتنے لوگ ہیں، وہ جتنے ٹیررسٹ ہیں، ان کو یہی لالچ دی جاتی. اور اسی لیے فرائیڈے کا دن بہت اہم ہوتا ہے کہ فرائیڈے کی نماز کے وقت جا کے سوسائڈ کرو تو تم کو ڈبل حورے ملیں گی، کیونکہ فرائیڈے کی فضیلت بہت زیادہ ہے. تو اب خلاصہ یہ آج 21st century کی بات ہے. تو میں تو جا رہا ہوں 1300 سال پہلے حدیث. بس اتنی عقیدت ہے کہ پیغمبر کا نام آ گیا اور انہوں نے حدیث قبول کر لی. تو ایک فارمولا سن لیجئے کہ جو کسی بھی کمیونٹی کے خلاف یا کاسٹ کے خلاف یا قوم کے خلاف حدیث بنی یا کسی شہر کے خلاف، وہ حدیث غلط ہے. سوائے بغداد کے بارے میں تو کہا جاتا ہے، کیونکہ بغداد کا واقعہ تو الگ تھا نا، کہ جب بغداد بن رہا تھا اور سادات کرام کے خون سے بغداد کو بنایا گیا. میں کہیں اور جاؤں گا. یہ دو باتیں ہو گئی. اب میں آتا ہوں اپنے اصل موضوع پر. یہ اس سے ریلیٹڈ ہی ہیں، لیکن کچھ چیزیں ٹائم سے پہلے اور سیکوینس سے ہٹ کے میں بیان کرتا ہوں. اچھا، ایک چھوٹا سا جملہ، یہ دو باتیں جو میں نے کہیں یہ کل کی مجلس سے ریلیٹڈ. شیخ طوسی کا ذکر ہوا اور نجف کے میں آغا خوئی کی قبر کا ذکر ہوا، تو میں نے کہا کہ آج یہ بات کمپلیٹ ہو. کل کراچی کی بات آئی تھی کہ سارے بت مکے سے جرا اٹھا کے وہاں پھینکے گئے، میں نے کہا تو اس کو سمجھا. اب ایک بات سن لیجئے، یہ میں ایڈوانس میں بتا رہا ہوں، اور وہ آج رات کے جو مسائل مجھے پڑھنا ہے اس کے آخری جملے پہ آپ کو بہت اعتراض ہوگا. مجھے ابھی سے پتا، وہ پاسٹ تھا، یہ فیوچر کہ ہوگا آپ کو بہت زیادہ اعتراض. تو میں کوشش کروں گا کہ اس اعتراض کا جواب اس وقت تو نہیں دے سکوں گا، مسائب ہوں گے، دعا میں آ جائے جواب. نہیں آیا اور ضرورت پڑی تو کل، لیکن ابھی سے کہہ رہا ہوں ایک اعتراض ہوگا، اور بہت زبردست اعتراض ہوگا. پہلے سے معلوم ہوتا ہے نا آدمی کو، جیسے دو آدمیوں میں لڑائی ہو گئی، تو جنگ ہو رہی ہے، لڑائی ہو رہی ہے، جھگڑا ہو رہا ہے، تو قریب کھڑا ہوا ایک آدمی، اچھا تو ایک آدمی نے جو سامنے والے سے کہا کہ خاموش ہو جاؤ ورنہ میں تمہیں ایک ایسا مکہ یا پنچ ماروں گا کہ تمہارے 34 دانت ٹوٹ جائیں گے. قریب آدمی کھڑا تھا، اس نے کہا آدمی کے تو 32 ہوتے. کہا لیکن مجھے پتا کہ تم بولو گے تو دو دانت میں نے تمہارے بھی ایڈوانس میں ملا لیے. تو بعض چیزیں پہلے سے معلوم ہوتی ہے نا کہ یہ تو ہو کے رہے گا، یہ آدمی ضرور انٹرفیئر کرے گا، تو ایک مکہ اس کو بھی مارنا ہے تو دو دانت اس کے بھی. تو مجھے ابھی سے معلوم، تو یہ اعتراض مجھے معلوم، اس کا جواب بھی میرے پاس ہے. آج نہ آ سکا دعا میں، مسائب میں تو نہیں آ سکے گا، تو یہ آئے گا پھر کل ایک دو منٹ کے لیے، بہت مختصر سا جواب ہوگا. تو یہ میں نے ایڈوانس میں کہا، دو چیزیں کل کی تھی اس کو یاد وضاحت کی، اب یہ ایڈوانس میں. اب یہ جو حدیث ہے یا یہ ہمارے علماء ہیں یا مراجع ہیں، دیکھیے مراجع کا بھی سب سے بڑا کام تو یہی ہوتا کہ وہ حدیثوں کو چیک کریں. قرآن تو آپ کے پاس ہے، اور ایک ایسی کتاب ہے قرآن کے ایک طرف ہدن للمتقین بھی ہے، ہدن للعالمین بھی ہے، کتاب ہدایت بھی ہے. اور اسی قرآن میں قرآن نے اپنے بارے میں کہا کہ یہدی بہی کثیرہ و یضل بہی کثیرہ، اسی ہدایت کی کتاب سے بہت سے لوگ ہدایت پاتے ہیں تو بہت سے لوگ گمراہ بھی ہو جاتے ہیں. پورے عالم اسلام میں اگر اس وقت 73 فرقے ہیں، اگر 73 ہیں تو سوائے ایک فرقے کو چھوڑ کر باقی جتنے فرقے وہ اپنے، اب یہ 72 تو صحیح کے سب صحیح نہیں ہو سکتے نا، وہ سب اپنا عقیدہ اسی قرآن سے ثابت کرتے ہیں، اسی قرآن سے. وہ کہتے ہیں جی ہمارا عقیدہ اسی میں ہے، دشمنان اہل بیت کہتے ہیں ہمارا عقیدہ اسی میں ہے، ہمیں تو پتہ ہی ہے محبان اہل بیت کو. تو قرآن ایک ایسی کتاب ہے، تھوڑے سے اس کے الفاظ ایسے ہیں جس میں ایک لفظ سے کئی مطلب نکل سکتے ہیں، چنانچہ حدیث کی ضرورت. اور حدیثیں ابھی آپ نے سنا اتنی جھوٹی بنائی گئی ہے، اس سے مرجع کی ضرورت. تو یہ جو آج میری مجلس کا یہ اسٹارٹ تھا، مرجع سے حدیث پر آ رہا ہوں، اب حدیث سے قرآن پہ جا رہا ہوں. اور وہ یہ کہ اسلام نے سب سے بڑی جو مومن سے ڈیمانڈ کی, سب سے بڑی ڈیمانڈ. یہ سارے یہ واجبات اور یہ حرام اور حتی عقیدے یہ سب بعد میں آتے ہیں. سب سے بڑی ڈیمانڈ کی ہے جو آج بھی امریکن ڈالر کے پیچھے لکھا, ان گاڈ وی ٹرسٹ. آئیے قرآن کی آیت کا ترجمہ. اللہ پہ مکمل بھروسہ. وہ جو کل آیت کا میں نے ترجمہ کیا تھا, آج اب کر رہا ہوں دوبارہ. اے ایمان لانے والوں, اسلام میں کمپلیٹ داخل. یاد رکھیے, اسلام پہ وہی عمل کرے گا جسے اللہ پہ بھروسہ. اور وہ جو پھر قرآن نے کہا یہ جو ہے کہ اسلام میں پورا داخل, اس کو ایکسپلین کیا کس طرح. صلاتی و نسکی, میری نماز بھی اللہ کے لیے ہوگی, میری ہر عبادت اللہ کے لیے ہوگی, میری پوری زندگی اللہ کے لیے ہوگی, میری موت اللہ کے لیے ہوگی. جو کائنات کا رب ہے, اس کا کوئی شریک نہیں ہے, اس لیے میں اس کا حکم مان رہا ہوں. اب جس کی تشریح میں کروں گا, ان سارے کے سارے عقیدوں اور عمل کا دار و مدار جو ہے نا, یہ جن کی فاؤنڈیشن ہے وہ اللہ پہ بھروسہ. اور جیسے جیسے زمانہ آگے بڑھے گا, مومنین کے پرابلم بھی زیادہ ہوں. کوئی علاقے کا مومن محفوظ نہیں رہے گا. آپ کے علم میں شاید نہ ہو, اور اللہ کرے کہ کبھی نہ ہو, آپ بہت ہی پیسفل ملک میں بیٹھے ہوئے, لیکن کتنے ملک ایسے جو بہت اچھے سے حالات دیکھتے ہی دیکھتے ایسے بدلے کہ لوگ ریورس مائگریشن پہ مجبور ہو گئے. اور وہ دنیاوی مسائل کی بات نہیں کر رہا ہوں, اپنے دین کو بچانے کے لیے. خیر, تو اب میں ادھر نہیں جا رہا, اس بات کہیں اور چلی جائے گی. قرآن کریم, میں نے دوسری مجلس میں سورہ انفال کی آیت تلاوت کی تھی جس کے شروع میں ہے لفظ انما. عرض کیا تھا جب انما آ جائے جس آیت میں, بہت اہم آیت. آیت اتھیر انما سے شروع ہوتی, انما یرید اللہ. انما کا مطلب صرف یہ اور کوئی نہیں. یہ انما جو ہے نا, وہ ایک طریقے سے وہ سیکیورٹی گارڈ ہے جو دروازے پہ کھڑا ہے, کسی دوسرے کو انٹر نہیں ہونے دے گا. آیت اتھیر انما سے ہے کہ بس یہ ہے جن کو اللہ نے پاک و پاکیزہ بنایا اور کوئی نہیں آ سکتا. آیت ولایت, انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. تمہارا ولی صرف یہ تین ہے, اس کے علاوہ کوئی چوتھا نہیں ہو سکتا. اللہ, اللہ کا رسول اور رکوع کی حالت میں زکات دینے والا. تو یہ انما کا لفظ بہت اہم ہوتا. ایک جملہ یہاں پہ یہ بات آ گئی ہے تو اس میں عرض کر دوں, کیونکہ کل کی مجلس کے آخر میں جو ایک حدیث آئی تھی, یہ جملہ اس کو مزید واضح کر رہا. اور وہ یہ ہے کہ ایک اعتراض ہوتا ہے ہم لوگوں کو کہ آپ لوگ یہ حدیث پڑھتے ہیں, یہ روایت پڑھتے ہیں کہ آپ کے مولا نے حالت رکوع میں زکات دی, اور واقعہ پڑھتے ہیں کہ وہ ایک فقیر آیا مسجد میں اور لوگوں سے مدد کی, ہیلپ اور مدد مانگتا رہا, کسی نے توجہ نہ دی, پھر علی نے اس کو حالت رکوع میں زکات دی. دوسری طرف آپ یہ روایت پڑھتے ہیں کہ علی اپنی نماز میں اتنا زیادہ اللہ کی طرف کنسنٹریٹ ہوتے تھے, دنیا کی خبر ہی نہیں ہوتی تھی کہ پاؤں میں تیر لگے اور تیر نہیں نکالا جائے. تو رسول نے کہا جب علی نماز پڑھ رہا ہے تب یہ تیر نکالنا, علی کو ذرا سا پین بھی نہیں ہوگا کہ وہ اس دنیا میں نہیں ہوگا. آپ کہہ رہے ہیں یہ دو روایتیں آپ پڑھتے ہیں تو کنٹرڈکشن نہیں. ایک طرف آپ کہتے ہیں کہ اللہ, علی اللہ کی طرف اتنا زیادہ متوجہ کہ دنیا کی یہ خبر تک نہیں ہے کہ پاؤں سے تیر کھینچ لے اور پتہ ہی نہیں چل رہا, تکلیف ہی نہیں ہو رہی. جبکہ اس سے پہلے جب علی نماز میں نہیں تھے, جب کبھی بھی وہ ڈاکٹر نے تیر نکالنا چاہا تو بڑی شدید تکلیف ہوئی. تو کہا ایک طرف آپ علی کی یہ نماز بتاتے ہیں اور دوسری طرف آپ علی کی وہ نماز بتاتے ہیں کہ ایک فقیر آ کے بھیک مانگ رہا ہے, علی نے اس کی باتیں سنی اور اس کو زکات. اس زکات کب دی؟ جب اس کی آواز سنی ہوگی نا, اس کا اس کی فریاد جو کمپلین کر رہا ہے وہ اللہ سے. روایت میں یہی تو ہے نا کہ وہ آیا, اس نے سب سے مانگا, کسی نے نہیں دیا. اس نے آسمان کو دیکھا, خدا بندہ تیرے گھر میں آ رہا ہوں, تیرے نام پہ مانگ رہا ہوں اور خالی ہاتھ جا رہا ہوں. تو اس کا مطلب یہ کہ علی تو پوری دنیا کی آوازیں سن رہے. اب یہ دشمنان اہل بیت اور عام کسی جاہل قسم کے دشمن اہل بیت کا اعتراض نہیں ہے. فخر الدین اور رازی امام کہلاتے ہیں اور تفسیر ان کی آج تک ایک کلاسیکل تفسیر ہے غیر شیعوں کے پاس. انہوں نے اسی آیت میں جو ابھی میں نے تلاوت کی, اسی کی تفسیر میں لکھا کہ بس پتہ یہ چلا کہ یہ شیعوں کی بنائی ہوئی حدیث ہے کہ علی نے حالت رکوع میں زکات دی. غلط. اور اس کا جو جواب ہمارے علماء نے دیا, میں ایک نام لے رہا ہوں جو آپ لوگ نہیں جانتے ہوں گے, لیکن اردو مجالس میں تو ختم ہو رہی ہے نا اردو مجالس, ڈائنگ اسٹیج پر. تو اب یہ اردو مجالس جو ہیں اس کا سب سے بڑا جو آج تک اسپیکر یا آریٹر گزرا ہے شمس العلماء مولانا صفت حسن, کچھ نہیں بتا رہا صرف نام لیا. انہوں نے بھی اس کا ایک جواب دیا اور بہت مشہور جواب ہو گیا بعد میں. انہوں نے کہا کہ نہیں یہ اعتراض غلط ہے, پوری روایت یہی تو ہے جو ابھی میں نے پڑھی کہ وہ مانگتا رہا کسی نے نہیں دیا تو اس نے اللہ سے کمپلین کی, اے خدا تیرے گھر میں آیا ہوں اور تیرے نام پہ مانگ رہا ہوں اور کوئی نہیں دے. تو علی نے اس کو انگوٹھی دی. کب ایسی معاملہ ہے لوگ, واقعا علی کی نماز ایسی ہوتی ہے کہ حالت نماز میں وہ اس دنیا ہی میں نہیں ہوتے. اور بھی واقعات ہیں نا, سلمان فارسی گھبرا کے گئے شہزادی کونین کے پاس, کہا کہ غضب ہو گیا غضب ہو گیا, ایسا لگ رہا ہے میرا مولا جو ہے وہ دنیا سے رخصت ہو گیا, موت آ گئی ہے. بالکل اس طرح سے کھڑے ہیں جیسے کوئی درخت کھڑا ہوتا ہے, ذرا سا ہل بھی نہیں رہا. شہزادی نے کہا نماز پڑھ رہا ہوں. یہ حالت علی کی نماز میں ہوتی, دنیا کی خبر ہی نہیں ہوتی. چونکہ مولا کا ذکر آ گیا اس لیے میں ذرا سا اس کو لائٹ موڈ میں نہیں کہنا چاہتا ہوں, ورنہ آج ہمارے یہاں کتنے ایسے نمازی ہیں کہ نماز بھی پڑھتے ہیں فٹ بال کا میچ بھی سن رہے ہوتے ہیں. کتنے گول ہو گئے, تین گول ہوئے کہ چار گول ہوئے. ہمارے انڈیا پاکستان میں کتنے ہی ایسے نمازی ہیں, نماز بھی پڑھ رہے ہیں, کون سا اوور چل رہا ہے, T20 کا آخری اوور ہے, کتنے رن باقی, سب کچھ ان کو پتا. ہمارے یہاں کتنی عورتیں کہ نماز بھی پڑھ رہی ہوتی ہیں, ساس بہو کا ڈرامہ بھی سن رہی ہوتی ہیں. اچھا بہو نے کیا کہا تو ساس نے کیا. ہم انسان ہیں, کان ہیں ہمارے, آنکھ تو ہے نہیں کہ آنکھ کے اوپر تو ایک کرٹن نے ہمیں بند کر لیا, کان تو بند نہیں ہوتے. لیکن اور یہ بھی بہت ایکسٹریم پر پہنچا دیا میں نے بات کو, ویسے ہیومن نیچر بھی ہے کہ تھوڑا توجہ تو ہٹے گی, ہم ویسی نماز تو نہیں پڑھ سکتے, نہ اللہ ہم سے وہ ڈیمانڈ کر رہا ہے. دیکھیں بہت سختی سے ایک چیز سے روکا گیا, اس کے بھی بہت سارے واقعات ہیں, ادھر چلا جاؤں گا آج کا موضوع رہ جائے گا. اور وہ یہ کہ کئی جگہوں پہ یہ کہا گیا کہ خبردار, اسلام کا ایک اصول کیا ہے کہ پیروی کرو فالو کرو امام کو, بلکہ امام کو امام کہتے ہی اسی لیے کہ وہ لیڈ کرتا ہے ہم فالو کرتے ہیں. لیکن آپ کے پاس ایک لسٹ آئی جہاں پہ اسلام نے کہا لیکن ہر چیز میں فالو نہ کرنا, بہت سی چیزیں تمہارے لیے نہیں ہیں, فالو کرو گے نقصان اٹھاؤ گے. دیکھیں بہت عجیب میں نے جملہ کہا کہ ہر چیز میں امام کو فالو نہیں کرنا. بلکہ آپ کو یاد ہوگا کیونکہ حجت الاسلام مولانا رضوی صاحب نے کئی بار یہ واقعہ پڑھا بھی ہے, واقعہ نہیں نہج البلاغہ کے خطبہ, کہ ایک آدمی نے گھر چھوڑ دیا, درخت کے نیچے رہنے لگا, کھانا پینا چھوڑ دیا, بہت ہی سادہ روٹی, سوکھی روٹی اور بہت ہی سادہ لباس. جب مولا نے اس سے کہا کہ شیطان نے تجھے بہکا دیا, یہ نہج البلاغہ کا پورا خطبہ, تو اس نے کہا میں آپ کو فالو کر رہا ہوں, آپ بھی تو یہی کرتے ہیں, کہا ہر چیز میں مجھے فالو نہیں کرنا, میری ذمہ داری الگ ہے تمہاری ذمہ داری الگ. تو یہ ایک اصول ہے, نہ اسلام ہم سے یہ ڈیمانڈ کر رہا اور نہ ہی ہم یہ کر سکتے ہیں, تو اس لیے مولا کی ایسی نماز ہم نہیں پڑھ سکتے. ہمارے کانوں میں یقین فٹ بال کے میچ کی آواز بھی آئے گی, کرکٹ کے اوور کی آواز بھی آئے گی, مختلف ڈراموں کی آوازیں بھی آئیں گی, تو ہم سے یہ کہا بھی نہیں جا رہا ہے کہ مولا. شہزادی نے کہا کہ لوگوں کو لگ رہا ہے کہ لوگ علی مر گئے نہیں وہاں پہنچے, اب یہ جواب دے رہے ہیں. اور سنیے جواب, اگر آپ کی توجہ رہے گی تو مزہ بھی آپ کو آ جائے گا, اور جو کل رات کا میرا میسج تھا نا وہ اس جملے سے کمپلیٹ ہو جائے گا. کیا جواب دیا؟ کا جواب یہ دیا کہ روایت یہی ہے نا کہ اس نے ہر ایک سے مانگا, کسی نے نہیں دیا, اللہ سے کمپلین کی. تو سوال یہ ہے کہ جب اس نے پہلی بار مانگا تھا لوگوں سے تو سب سے پہلے علی کو اس کی مدد کرنی چاہیے. ہر عبادت میں علی سب سے پہلے ہوتے ہیں نا, مسلم اول شاہ مردہ علی, جو اقبال نے کہا کہ پہلا مسلمان ہے ہر نیکی میں, علی سے پہلے کوئی نظر نہیں آئی. یہاں پہ ایک فقیر مانگ رہا, سب سے مانگ رہا, علی حالت نماز میں اس کی مدد نہیں کر رہا. کب اسی میں جواب پورا کا پورا تمہارا جو ایک آبجیکشن یا اعتراض ہے کنٹرڈکشن کا, اس کا سلوشن اسی میں کہ علی جب وہ آ کے مسجد میں مانگ رہا تھا علی نماز میں تھے, اور مومن جب نماز پڑھتا دنیا میں نہیں ہوتے, اللہ کے سامنے پہنچ جاتا, وہاں پر ہیں علی. تو جب تک وہ دنیا والوں سے مانگتا رہا علی نے سنا ہی نہیں کہ اس نے کہا کیا. جب اس نے اللہ سے مانگا اللہ کے بعد پہنچا وہیں پہ علی کھڑے تھے, اچھا اس نے یہ کہا, فوراً علی نے اس کی مدد کر کے اس کو زکات دی. اب جہاں یہ مولا کی ایک فضیلت بنی وہاں یہ نماز کی اہمیت بھی بتا رہی کہ نماز کا مطلب, جو کل حدیث تھی کہ الصلاۃ معراج المومن, نماز کا مطلب ہے کہ اب اللہ کے پاس پہنچ گئے, اور جب پہنچ گئے تو اتنا قریب پہنچ گئے آپ کو ایک چانس ملا. यहां तो ये ऐसा नहीं होता होगा वेस्टर्न कंट्रीज के अंदर, लेकिन हमारे यहाँ थर्ड वर्ल्ड में बहुत ऐसा होता है कि आदमी को कि कोई उसकी एप्लीकेशन है या वो कोई चीज गवर्नमेंट से चाहता है, कोई इसको इजाजत ही नहीं दे रहा है, तो अगर प्राइम मिनिस्टर या चीफ मिनिस्टर या कोई बड़ा मिनिस्टर कहीं से विजिट कर रहा है और ये उसके करीब पहुंच गया, फौरन वो जैसे कागज निकाल के उनको दे देता कि वैसे तो चांस नहीं मिलता, कोई इससे मिलने भी नहीं देता। नमाज इसी चीज का नाम, क्या पहुंच गया अल्लाह के पास, अब वो वक्त है। इसीलिए बाद उलमा एक जुमला कहते हैं जो बहुत मशहूर हो गया और है, लेकिन 30 सेकंड का जुमला उसको रिपीट कर दूं। इसीलिए बाद उलमा कहते हैं कि जैसे आपको कोई ऐसा प्रॉब्लम हो जाता है जिसमें इमरजेंसी सर्विस आपको चाहिए, तो कहीं 000 ड्रायल करते हैं, कहीं 999 सऊदी अरब में 998 हमको हज में याद कराते हैं, एक नंबर होता है ना इमरजेंसी नंबर, उसको आप डायल करेंगे तो फौरन कॉल होगी कि एम्बुलेंस चाहिए कि फायर ब्रिगेड चाहिए कि क्या चाहिए। अल्लाह का भी एक इमरजेंसी नंबर कि जिस वक्त आपको ऐसा कोई प्रॉब्लम पेश आ जाए फौरन डायल करें 24434 और आपका फौरन कॉन्टेक्ट अल्लाह से हो जाएगा। वही सवाल होगा जो यहाँ ऑपरेटर पूछता होगा, जब आप इमरजेंसी नंबर डायल करते हो पूछता होगा कि आपको क्या हेल्प चाहिए, क्या चीज भिजवाई जाए आपके घर में, एम्बुलेंस के, पुलिस के, फायर ब्रिगेड के, तो ये नंबर आप डायल कर दें और समझे डायरेक्ट आप अल्लाह से कॉन्टेक्ट में आ गए। इमरजेंसी सर्विस फौरन अपनी हाजत पेश कर दीजिए 24434, 2 माने फजर की 2 रकत नमाज, 4 माने जोहर की 4 रकत नमाज, दूसरे 4 के माने असर की 4 रकत नमाज, तीसरे 3 के माने है मगरिब की 3 रकत नमाज, आखिरी 4 के माने ईशा की 4 रकत नमाज। इस नंबर को डायल करना सीख लीजिए सही तरीके से, तो आप देखिएगा कितने बड़े बड़े प्रॉब्लम सॉल्व हो जाते हैं। और फिर यह के बाद जगह पे एक एक्सटेंशन भी होता है, इमरजेंसी सर्विस में एक्सटेंशन नहीं होता, लेकिन मजीद इसमें आप डाल दें 1-1 नमाज के शब्द, तो गोया तो आपने बिल्कुल ही वाकन इस तरह अल्लाह को कॉल कर लिया कि मसला आपका फौरन हल होगा। लेकिन इसकी एक शर्त, एक कंडीशन है इसकी, यहां इमरजेंसी की मैंने मिसाल दी उसमें कोई कंडीशन नहीं, लेकिन इसमें एक कंडीशन वो ये कि पूरे यकीन के साथ डायल करना ये नंबर, यानी अल्लाह से जो मांगो, दुआ की पहली शर्त यह है कि तुम्हें अल्लाह पे पूरा ट्रस्ट होना चाहिए, पूरा भरोसा होना चाहिए। अगर तुम शक के आलम में दुआ मांगोगे, ये मांग तो रहा हूं पता नहीं अल्लाह इसे कबूल करे पता नहीं कबूल ना करे, दुआ का असर वहीं खत्म हो जाएगा। यहां तक रिवायतों में है कि नहीं कि दुआ करने के बाद उसका फायदा भी मोमिन को मिल गया, लेकिन जब उसको पता चला कि अच्छा ये वाली दुआ थी, ये इसका इतना फायदा, फौरन जो फायदा मिला था वापिस हो गया। सूरह अलहम की तफसीर में उलमा ये वाकया पढ़ते हैं ना, इमाम का वाकया, आम आदमी का नहीं, कि वो हाथ पैरालाइज हो गया, उसका शल हो गया, जो दुआए मशरूल मौला ने हमको दी है वो उसी नौजवान के लिए तो दी जिसने अपने बाप को फिजिकली बीट किया था, तो अल्लाह ने ऐसा अजाब भेजा तो शल हो गया। वो आ गया इमाम के पास, मौला सारे इलाज करा लिए लेकिन कोई फायदा नहीं हुआ। इमाम ने कहा मैं ठीक करता हूं, उसका हाथ लिया, कुछ पढ़ के फूंका, ठीक हो गया, खुशी के आलम में चला गया। इतना उस वक्त एक्साइटमेंट था, जब घर गया दोस्तों से मिला, सबने कहा अरे सारे डॉक्टर कह चुके हैं इम्पॉसिबल है, तो कैसे ठीक हो गया। कहा वो इमाम के पास गया था, उन्होंने कोई दुआ पढ़ी थी, ठीक हो गया। लोगों ने कहा तो क्या इमाम से तुमने पूछा नहीं कि क्या दुआ पढ़ी थी, आइंदा काम आएगा, दूसरों को बेनिफिट मिलेगा। उसने कहा उस वक्त तो मैं इतना खुश था और एक्साइटेड था कि इस तरफ मेरी अटेंशन गई नहीं, वो फौरन वापस आए। छठे इमाम का वाकया है, फरजंदे रसूल आपने कौन सी दुआ पढ़ी थी बता दीजिए ताकि दूसरों को भी इसका बेनिफिट मिले। इमाम ने कहा मैंने तेरे हाथ पे अलहम का सूरा पढ़ा था। अब ये अलहम का सूरा तो सुबह शाम पढ़ता था, हर नमाज में पढ़ता था, फातिहा में पढ़ता था, अलहम तो हर एक को याद। इसने कहा अच्छा बस ये वाले सूरे का इतना फायदा, वो तो समझ रहा था पता नहीं कौन सी एक स्पेशल दुआ इमाम ने बताई होगी जो दुनिया में किसी को नहीं पता। ये जैसे ही ये कहा उसका प्रॉब्लम वापस आ गया। इमाम ने कहा यह ठीक नहीं हो सकता, तूने अल्लाह पर ट्रस्ट खो दिया, तूने अल्लाह के ऊपर जो है शक जाहिर किया। तो ये जो मैं अभी बात कर रहा था कि आप प्रॉब्लम मसाइल परेशानियां अल्लाह पे भरोसा करें, लेकिन भरोसा करें यकीन। और यहां पर सिर्फ इसलिए कि कुछ ऐसा मेरा सब्जेक्ट बन गया है कि इससे यह वाकया बिल्कुल कनेक्ट हो रहा है, इसलिए वह वाकया पढ़ रहा हूं, शायद आपने मुझसे पहले सुना भी। लेकिन आप कहेंगे मौलाना इस वाकये की बात कर, आपकी तो पूरी पूरी मजलिस हमने पहले सुनी हुई है, हमको पहले से पता चल जाता है कि आप क्या कहने वाले। लेकिन ये वाकये और ये वाकये के अंदर जो दुआ बताई गई वो इतनी अहम दुआ कि मर्जे जब आप मर्जे से कोई फतवा अगर आप ले ना, तो ये फतवा जो है ना ये बहुत ज्यादा ایک قسم کا لا یا قانون کا مسئلہ ہے. وہ ہمیشہ جواب یس یا نو میں دیتے ہیں, ڈیٹیل میں نہیں جاتے. لیکن یہ والا فتویٰ جب پوچھا گیا آغای سیستانی سے, انہوں نے نو میں جواب دینے کے بعد پھر یہی والی دعا کوٹ کر لی کہ اس دعا کو سامنے رکھوں. اور یہ ایسا نہیں ہے کہ کوئی خاص اسپیشل خط ان کے پاس گیا ہو, یہ ان کی مشہور کتاب کوڈ آف پریکٹس فار مسلمز لیونگ ان دا ویسٹ کے اندر موجود. سوال ان کا پہلے تو جواب, جواب تو وہی جو مرجع کا طریقہ ہے کہ نو اٹس ناٹ الاؤڈ, اور اس کے فوراً بعد انہوں نے پھر یہ والی دعا کوٹ کی. وہ ایک نوجوان نے کہا تھا نا, اس وقت تو بہت زیادہ یہ رواج تھا کہ اسٹوڈنٹ آتے تھے تو کوئی کیجول قسم کے جاب کرتے تھے, تو کسی سپر مارکیٹ میں وہ جاب کر رہا ہے جہاں اس کو شراب بھی بیچنا پڑ رہی, تو اس نے پوچھا کہ کیا پرمیشن ہے, تو وہ تو معلوم ہے کہ نو. لیکن اس نے کہا میرے پرابلم ہے, میری ایسی حیثیت نہیں کہ میں یہاں رہ کے اس طرح ایجوکیشن حاصل کروں. تو پھر انہوں نے اور دعا تھی, مولا کی بتائی ہوئی دعا تھی, لیکن یہی جو میرا سبجیکٹ ہے نا اس سے ریلیٹڈ. پھر بھی بات آج ذرا پھیل گئی ہے, لیکن کل سے اس کو میں ذرا سمیٹ لوں گا. بڑی راتیں آ جائیں گی, کل سے تو غم کی وہ راتیں جس میں براہ راست ہم خاندان اہل بیت کے ایک ایک شہید کو یاد کریں گے. یمن کے بادشاہ کا واقعہ, یمن کا بادشاہ جو پرانے زمانے میں چار پانچ بادشاہ کے بہت بڑے تھے, اس زمانے کی سپر پاور تھی یمن. کیا کوئن شیبا, ملکہ سبا, بلقیس, جو ہمارے عربی میں بلقیس ہے, انگریزی میں شاید اور شیبا ہے, کوئن شیبا, بہت بڑی سویلائزیشن, بہت بڑی طاقت تھی دنیا. حضرت سلیمان نبی جیسا جو ایک حدود پرندے نے آ کے ان کو اطلاع دی تھی, تو ان کے دل میں شوق پیدا ہوا. اور ایک یمن کی سویل, یہ اس کوئن کے زمانے کا واقعہ نہیں, میں بتا رہا ہوں کہ وہ یمن بہت بڑا تھا. اس طرح چین اس زمانے میں بہت بڑی حکومت, انڈیا کی حکومت بہت بڑی, بڑی بڑی طاقتیں تھیں, کینیڈا, امریکہ, یورپ, افریقہ, اس زمانے میں یہ دریافت نہیں ہوا, سارا اس طرف کنسلٹیشن. اچھا جو بڑی بڑی حکومتیں ہوتی ہیں نا, بہت اپنے آپ کو طاقتور, وہ ایک دوسرے کے کمپٹیشن میں بھی آتی ہے کہ تمہارے پاس یہ چیز ہے تو ہم تم سے بڑے, ہمارے پاس وہ چیز, تم نے اتنی لمبی اونچی بلڈنگ بنائی ہائی تو ہم یہ بنائیں, تم نے یہ والا مثلا پین خریدا تو ہم وہ والا خریدیں گے, یہ ایک ہے. خالی حکومتوں کی بات نہیں کرے, مومنین میں نے دیکھا ہے کیسا کمپٹیشن چلتا ہے. تمہارا ایک ملین کا مکان ہے تو ہم دو ملین کا مکان خریدیں گے. اب مجھے تو گاڑیوں کو پتہ ہی نہیں, میں آج تک ڈرائیونگ سیٹ پہ نہیں بیٹھا, گاڑی چلانا تو دور کی بات, بیٹھا بھی نہیں, لیکن گاڑیوں میں بھی جو ایک کمپٹیشن ہوتا ہوگا. نہیں اب تو بہت خطرناک جملہ میری زبان پہ آ رہا تھا, میں رک گیا. ارے نظر و نیاز, فاقہ شکنی, حضرت عباس کی حاضری, اس میں کمپٹیشن ہوتا. پہلے تو خالی عاشورے کے دن دال چاول کھلا دیے جاتے تھے. نہیں ہم بہت بڑے ہیں تو ہم تو نہاری کھلائیں گے, تو ہم اس سے بڑے ہیں, تو ہم بریانی کھلائیں گے, تو ہم اس سے بڑے. اب ان میں سے جن کی نیتیں ٹھیک ہیں, نیت تو اللہ جانتا ہے نا, میں تو میں بڑے سے بڑا مرجع بھی نہیں کہہ سکتا, لیکن جہاں یہ جذبہ آ جائے کہ وہاں وہ ہے تو ہمارے یہاں یہ ہوگا. اسی طرح سے حضرت عباس کی حاضری پہلے کتنی سمپل ہوتی تھی. میں ذرا سا موضوع سے ہٹ گیا ہوں, لیکن وقت بھی مجھے دیکھنا ٹائم. تو خلاصہ یہ ہے کہ یہ انسانوں میں ایک نگیٹو جذبہ ہے, کبھی یہ پازیٹو بھی بن جاتا ہے اس کی وجہ سے اگر انسان ترقی کرے, لیکن باہر آئے. تو عام آدمیوں میں بھی یہ ہے, مومنین میں بھی یہ ہے, آزاداری میں بھی یہ ہے, نظر و نیاز میں بھی یہی سلسلہ. اور جب پاکستان کے مومنین کچھ یہاں پہ بیٹھے ہوں گے ان کو پتا ہے کہ ذاکرے میں بھی یہی, کہ تم نے اگر 5 لاکھ والا ذاکر بلایا تو ہم 10 لاکھ والا بلائیں گے. اب یہ کمپٹیشن ہو رہا ہے یہاں پہ, تو اب نیتیں اللہ بہتر جانتا ہے. لیکن جہاں پہ اس آدمی سے میں بات کر رہا ہوں, پبلک سے بات نہیں کر رہا ہوں کہ آپ اس کو اس طرح کنڈیم کریں, لیکن وہ اپنی نیت چیک کر رہے. تو خلاصہ یہ کہ وہ تو بادشاہ تھے, یمن, چائنا, انڈیا, ایک دوسرے کا کمپٹیشن, پھر ایران, روم. تو جس کے پاس کوئی ایسی یونیک چیز آ جاتی تھی نا جس بادشاہ کے پاس, وہ اس کو بڑی حفاظت سے رکھتا اور ایمبیسڈرز کو بلا بلا کے دکھاتا تھا, یا دوسرے ملک کا کوئی منسٹر آیا دکھاتا تھا یہ ہمارے پاس. یمن کے بادشاہ کے پاس ایک بہت ہی قیمتی موتی آ گیا, جو مرغی کا انڈا ہوتا ہے اس سے بھی بڑا, اتنا بڑا موتی اور اتنا صاف ہو, یونیک, بہت بڑی چیز. تو اس نے اس کو اپنا ایک پرسٹیج کا ذریعہ بنایا, کبھی روم کے وزیر کو بلا رہا ہے, تو کبھی انڈیا کے سفیر کو بلا رہا ہے, تو کبھی, اور اس کو وہ دکھاتا ہے. میں تفصیل میں نہیں جا رہا ہوں, گرچہ تفصیل میں چلا گیا, یہ بھی میری غلطی تھی, یہ جملوں کی ضرورت نہیں. اچھا اب اس کی حفاظت بھی کرنا, تو اس نے خاص ایک غلام کو اپوائنٹ کیا کہ تمہارا کوئی کام نہیں, سارے کام ختم, ڈیوٹی ختم. یہ تم کو میں دیتا ہوں, بڑی حفاظت سے رکھو, اپنی جان سے زیادہ اس کی حفاظت کرنا. جب ضرورت ہوگی تو میں بلاؤں گا اور پھر فوراً واپس لے گا. ٹھیک, وہ بھی خوش ہو گئے. پہلے غلاموں سے کتنا کام لیا جاتا تھا, ساری اس کی ڈیوٹی ختم ہو گئی. چنانچہ وہ سمجھا کہ بہت اس کو ایک بہت بڑا فیور مل گیا. اب ہر ایک مہینے, دو مہینے, چار مہینے کے بعد, پرانا زمانہ ہے, ٹریولنگ تو آسان نہیں ہے نا, کوئی چھ مہینے کے بعد منسٹر آتا ہے تو اس کو بلایا جاتا ہے, باقی یہ چھ مہینے آرام کر رہا. تو ایک دفعہ اسی طرح وہ واپس لے کر آیا کسی کو دکھا کے, تو گھر میں بچہ بھی تھا. بچے کی نگاہ پڑی, وہ ضد کرنے لگا کہ یہ میرے ہاتھ میں دے. اب آپ نے سنا ہے, یہ تو شاید ہندی کا لفظ ہے, گجراتی میں بھی ہوگا, راج ہٹ, تریا ہٹ, بالک ہٹ, کہ بادشاہ اگر کبھی ضد پہ آ جائے, عورت کبھی اگر ضد پہ آ جائے, بچہ کبھی ضد, کوئی اس کو نہیں سمجھا سکتا, کوئی کنوینس نہیں کر سکتا. اس نے کہا یہ مجھے رو رہا ہے اور آنکھوں میں آنسو بہا رہا ہے اور زمین پہ گراؤ جا رہا ہے. جو بچوں کا طریقہ ہے, عورتوں کا طریقہ الگ ہوتا ہے, وہ آپ مجھ سے بہتر جانتے ہیں. تو خلاصہ یہ ہے کہ اب یہ گھر والے سب جمع ہو گئے, بچہ رو رہا ہے, بچے کے رونے سے دل تو تڑپتا ہے نا. آج بھی مسجد حنانہ کوفے میں ہے اور ستون حنانہ رسول خدا کے قبر کے سامنے, اس کی ہسٹری یہی, بچہ رونا, رونے کی آواز. گھر والوں نے کہا بھائی کیا ہے, بچہ ہی ہے نا, دے دو بس, ہم سب کھڑے ہوئے ہیں, ایک منٹ, ایک منٹ سے بھی کم ہاتھ میں دو, لے لو, خوش ہو جائے. اتنا پریشر پڑا اس کو دیا, اب ہونے والی بات ہو گئی. وہ موتی سلپ کر کے بچے کے ہاتھ سے گرا اور ٹوٹ کے دو ٹکڑے ہو گئے. تو یہ دو موتی کے دو ٹکڑے نہیں ہوئے, گویا اس کی گردن کٹ گئی. پتا ہے کہ یقینی موت ہے, بادشاہوں کا زمانہ ہے, کوئی ٹرائل وغیرہ تو ہوتا نہیں. اب کیا کریں, اب مسئلہ صرف یہ ہے کہ جب نیکسٹ ٹائم مجھے کال کیا جائے گا, اس وقت تک تو ٹائم ہے. لیکن یاد رکھیے, مصیبت جب آتی ہے تب آدمی برداشت کر لیتا ہے, اس سے پہلے جو ویٹ ہو رہا ہوتا ہے نا مصیبت کا, وہ زیادہ مشکل ہوتا ہے. الانتظار اشد من الموت, بعض لوگ کہتے ہیں مولا کی حدیث ہے, کسی کا ویٹ کرنا موت سے بھی زیادہ خطرناک چیز ہے. تو اب یہ کہ پتہ نہیں کب بلائے گا. دوست نے دیکھا بہت پریشان ہے میرا یہ ساتھی, پہلے کتنا خوش تھا, ہنستا مسکراتا, ہر ایکٹیویٹی میں حصہ لیتا تھا, کیونکہ اس کی کوئی ڈیوٹی نہیں, اب ایک دم پریشر میں آ گیا. اچھا, ابھی کسی سے کہنا بھی نہیں چاہتا, زبان سے بات نکلے گی تو چاہے آپ کتنا ہی چھپائیں گے پھیل جائے. لیکن بہت کلوز فرینڈ تھا اور چونکہ محبت کے, اس نے بہت پریشر ڈالا, کہا کہ یہ ہوا ہے یقینی موت. خالی موت نہیں ہوتی ہے پرانے بادشاہوں میں, پورے خاندان کو مار دیتے ہیں. کہا مولا کی ایک حدیث ہے اور قرآن کی ایک آیت, مولا نے بتائی کہ جب آدمی کی زندگی اور موت کا پرابلم ہو جائے تو یہ آیت پڑھا کر دعا کے طور پر دیکھو, اللہ تمہارا پرابلم سالو کرے. اس نے مسکرا کے کہا, یا مصر پریشانی کے عالم میں, کہ اس کا کوئی فائدہ ہے؟ وہ موتی ٹوٹنے سے پہلے میں پڑھتا تو یہ موتی کی حفاظت ہوتی, جب دو ٹکڑے ہو گئے, دعا ہے نا, کوئی گلو تو ہے نہیں کہ موتی کو جوڑ دے, اور کوئی چیز موتی کو جوڑ بھی دے اس زمانے کی ٹیکنالوجی میں تو موتی تو خراب ہو گئے, اس کا کوئی فائدہ نہیں ہے. تو ہو گیا نا, کہا کوئی فائدہ نہیں ہے, نقصان ہے کوئی اگر یہ دعا پڑھنا شروع کر دو؟ نہیں, نقصان بھی کوئی نہیں, کہا شروع کر دو. اس نے شروع کیا. اب آپ کہیں گے مولانا آپ نے تو کہا تھا شک کے عالم کی دعا قبول نہیں ہوتی, تو شک کے عالم میں پڑھا. نہیں, میں نے یہ نہیں کہا تھا, میں نے کہا تھا یقین والی ہر دعا قبول, شک کے عالم میں آپ پڑھیں گے تو اللہ کچھ قبول کر لیتا ہے, کچھ قبول نہیں کرتا, یہ الگ سبجیکٹ, شروع کر دیا. اچھا, اب ادھر دیکھیے, ادھر دعا شروع کی اور تیسرے دن ہی بادشاہ کا میسج آ گیا کہ وہ موتی لے کر آئی, بہت ضرورت. وہ جب تک یہ دعا نہیں پڑھی تھی تب تو اچھا ٹائم پھر بھی گزر رہا تھا. ادھر دعا شروع کی اور ادھر, مثلاً آپ نے دیکھا ہوگا بہت سے ایسے مومن خمس نہیں دیتے, اچھے جس دن سے خمس دینا شروع کیا پہلے ہی سال ان کو اتنا لاس ہو گیا, ان کے اللہ جب تک تو کچھ نہیں دیتا تھا, ملین آف ڈالر آ رہے تھے اور ادھر دینا شروع کیا سارا بزنس ختم ہو گیا. اب اس نے کہا یہ دعا ابھی شروع کی, لیکن بادشاہ کا آرڈر آ گیا, کیا کرے؟ لیکن بادشاہ کا آرڈر کیا آیا ہے؟ بادشاہ کا آرڈر آیا جلدی سے وہ موتی لے کر آؤ اور دیکھو اس کو توڑ کے دو ٹکڑے کر کے لے کے آنا. اب اس کو یقین نہیں آ رہا کہ میں کیا سن رہا ہوں, کہ یہی میسج ہے جو نہ کہ موتی لے کے گیا. اچھا, اب یہ چونکہ اس کا اپنا پرسنل پرابلم چل رہا تھا تو اسے پتا نہیں تھا کہ باہر کیا ہو رہا ہے دنیا میں. وہ پرانا زمانہ ہے, ورنہ تو آپ کو کوئی چیز نہیں بھی سننا ہے واٹس ایپ آپ کو سنا دے گا, میسج آپ کے پاس آ جائیں گے. اس وقت تو ایسا نہیں ہے نا. پتا چلا بادشاہ کی ایک ہی بیٹی اور اس سے اس کو بڑی محبت, اور وہ بیمار پڑ گئی اور ایسی بیماری کہ اس کا علاج تھا ہی نہیں. بادشاہ ہے, دنیا بھر کے ڈاکٹر بلا لیا, کوئی فائدہ نہیں. انڈیا کا ایک ڈاکٹر آیا, انڈیا کے میڈیکل سائنس پہلے بہت زیادہ ترقی پہ. اس نے دیکھا, ایک اردو کا ایک کہاوت ہے, آپ شاید سمجھ نہ پائیں لیکن میں کہہ دیتا ہوں, اس نے دیکھا شہزادی کو بالکل مرنے کے قریب, پہلے ہنسا پھر رویا. اردو میں کبھی کہا جاتا ہے فلاں چیز ہنسے پھر رویا. بادشاہ نے پوچھا یہ کیا ہوا؟ کہا میں ہنسا اس لیے کہ اس بیماری کا پوری دنیا میں صرف مجھے علاج آتا اور کسی کو نہیں. تو روئے کیوں؟ کہا مگر اس کے لیے جو دوا ہے وہ موتی, ایک انڈے کے برابر ایک قیمتی موتی ہوتا ہے, اس کو کرچ کر کے اس کا پاؤڈر بنا کے اگر کھلایا جائے تو بچے گا, وہ تو کہیں ملے گا ہی نہیں دنیا میں. بادشاہ نے کہا میرے پاس ہے, غلام سے کہا لے کر آؤ. غلام ٹوٹا ہوا موتی لے کے گیا, بادشاہ کی بیٹی بچ گئی, بجائے اس کو پھانسی دینے یا ہینگ کرنے کے اس کو اتنا انعام دیا گیا, زندگی بھر کے لیے فارغ ہو گیا. کہا واہ, مولا نے جو دعا بتائی تھی وہ کیسی دعا تھی. اور وہ جو دعا ہے وہ میں اب دیکھے وقت نہیں, میں بہت جلدی پڑھ رہا ہوں, کہ وہ جو دعا ہے نا, ہر دعا کے اندر جو ورڈنگ ہوتی ہے نا اس کی بھی ایک اہمیت. یہ جملہ یاد رکھے گا, کیونکہ جو آیت توکل یعنی ان گاڈ وی ٹرسٹ میں نازل ہوئی ہے اس میں ایک بہت اہم لفظ ہے کل آج نہیں, لیکن وہ ہے کہ سورہ طلاق کی آیت نمبر 2 اور 3. 2 آیت پوری نہیں, آدھی آیت. اور یہ آغا سیستانی نے اس اسٹوڈنٹ کو جواب میں لکھ کے بھیجا کہ شراب بیچ رہے ہو کیونکہ تم اپنے آپ کو مجبور سمجھ رہے ہو کہ میرے پاس اور کیا ہے سورس آف انکم. یہی کام ہوتے ہیں, پیٹرول اسٹیشن میں کام کر لیا یا گروسری شاپ میں کام کر لیا تو شراب تو ہوتی ہے ساتھ. خیر, تو یہی آیت اس کے جواب میں تھی. آیت کیا, وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ وَمَن يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ إِنَّ اللَّهَ بَالِغُ أَمْرِهِ وَقَدْ جَعَلَ اللَّهُ لِكُلِّ شَيْءٍ قَدْرًا. جو اللہ سے ڈرتا اور تقوی اختیار کرتا ہے اس کے لیے اللہ مخرج, آپ میں مڈل ایسٹ کے کتنے لوگ ہیں, ایگزٹ کو ہائی وے سے نکلتے ہیں ایگزٹ ہے اس کو عربی میں مخرج آج بھی کہتی. جو اللہ سے ڈرتا ہے اللہ اس کو ہر مصیبت سے نکلنے کا راستہ دکھاتا ہے, اور وہ جو اللہ سے ڈرتا ہے یرزق ہو اللہ اس کو رزق دیتا ہے, من حیث لا یحتسب ایسی جگہ سے وہ سوچ بھی نہیں سکتا تھا وہاں سے اس کو آفر آ جاتی ہے. اور ومن یتوکل علی اللہ, ہاں جو گاڈ پہ ٹرسٹ کرے, اللہ پہ ٹرسٹ کرے, جو اللہ پہ ٹرسٹ کرے گا فہو حسبہ اللہ اس کے لیے کافی ہے, پھر اسے کسی کے آگے ہاتھ پھیلانے کی ضرورت نہیں. ہاں یہ ضرور ہے ان اللہ بالغ امرہ, جو اللہ ارادہ کر لے گا, اللہ تو اپنا کام کر کے رہے گا. قد جعل اللہ لکل شیء قدرا, اللہ نے ہر چیز کا ایک وقت رکھا, تھوڑا ویٹ کرنا پڑ سکتا ہے لیکن یاد رکھو اللہ تمہیں پریشانی سے نکلنے کا مخرج بھی بنائے گا, اللہ ایسی جگہ سے تمہیں عطا کرے گا تم سوچ بھی نہیں سکتے تھے کہ وہاں سے مجھے ملے گا. اور جو اللہ پہ بھروسہ کر لے, اللہ خالی رزق نہیں, دنیا کائنات کے ہر مسئلے میں تمہارے لیے کافی ہو جائے گا. یہ ٹرسٹ جو آج کے زمانے کا سب سے بڑا آپ کا پروٹیکشن کا ذریعہ, ورنہ دشمنان اسلام بھی آپ کو ختم کرنا چاہتے ہیں اور اپنے پرسنل پرابلم بھی آپ کے ایسے. یہی اور اس کی بیسٹ ایگزامپل, لوگ کہیں گے مولانا جب مصیبتیں بہت زیادہ ہوں تو نہیں ہوتا بھروسہ, اس کی بیسٹ ایگزامپل کربلا. کربلا میں اگر آپ دیکھ لیجئے کربلا کے شہید, مسائل بہت مختصر آج رہیں گے اور ایسے رہیں گے کہ ویسے تو آپ سن لیں گے, آخری جملے میں آپ پریشان ہو جائیں گے. تو وہ انشاءاللہ اگر ضرورت پڑی تو میں دعا میں ہی کوشش کروں گا, اور اگر دعا کا ٹائم نہیں رہا, دو دن سے میں خطبہ بھی شارٹ کر رہا ہوں دعا بھی شارٹ کر رہا ہوں, ٹائم نہیں رہا, تو انشاءاللہ کل کی مجلس کے شروع میں. لیکن اللہ پہ بھروسہ, آپ کو یاد ہوگا نا کہ حسین کربلا کی طرف جا رہے تھے تو راستے میں ایک جگہ ظہر کے بعد حسین اپنے خیمے میں بیٹھے ہیں, ذرا سا آنکھ لگ گئی, نیند آ گئی, کیا کہتے ہیں انگریزی میں, نیپ. علی اکبر اسی خیمے میں اور وہ اپنی تلوار کی صفائی کر رہے ہیں. ایک دم حسین نے چند سیکنڈ آنکھ لگی اور آنکھ کھولی اور کہا انا للہ و انا الیہ راجعون. جوان بیٹا بوڑھے باپ کی زبان سے جملہ سنا, تڑپ کے کہا بابا نیند سے اٹھ کر یہ آیت. کہا کہ نیند کے عالم میں مجھے اللہ کی طرف سے ایک پیغام آیا کہ یہ وہ پورا قافلہ, حسین نے پورا قافلہ موت کی طرف جا رہا. اکبر کا سوال کیا, بابا السنا علی الحق, کیا ہم لوگ حق پر نہیں؟ حسین نے کہا بیٹا کو پوچھنے کی بات ہے, کہا اگر ہم حق پر ہیں تو ہمیں کوئی پرواہ نہیں ہے کہ ہم موت پہ جا پڑے کہ موت ہم پر آ پڑے. یہ توکل کی ایک اعلیٰ ترین مثال ہے, کوئی مسئلہ نہیں. لیکن علی اکبر کی مثال کیوں دوں, عباس کی مثال کیوں دوں؟ یہ تو بہت ٹاورنگ پرسنالٹیز ہیں کہ ان کا تذکرہ فار ایگزامپل کرنا بھی ان کی توہین لگتا. کربلا میں تو اگر ایک حبشی غلام جون ہے اس کا بھی اللہ پہ بھروسہ اور توکل. دیکھیے کربلا کا ایک ایک, جو میں نے دو دن پہلے جملہ کہا, کربلا کا ایک ایک مجاہد, کربلا کا ایک ایک شہید, जब हुर की बात आ रही थी, अगर हुसैन को छोड़ के चला जाता तो हमें हैरत नहीं होती कि बहरहाल मुसीबत परेशानी यकीनी मौत से हर आदमी बचता, कोई नहीं है। मर्द तो मर्द औरतों तक की आप तवक्कुल की यानी अल्लाह पे भरोसे की, तवक्कुल का लफ्ज जरा सा आपको कंफ्यूज करेगा, अल्लाह पे भरोसा आला तरीन मंजिल है करबला का मैदान, रोल मॉडल है हमारे और आपके लिए। रो भी, आंसू भी बहाओ और उसके बाद ये देखो भी कि उससे सबसे बड़ा मैसेज तुम्हें क्या मिला। असहाबे इमाम के हालात के सिलसिले की आज ये आखिरी गुफ्तगू। कल हबीब इब्ने मज़ाहिर की बीवी की बात आई थी, उसका तवक्कुल देखा, मैं मिट्टी खा के गुजारा कर दूंगी, अगर ये बर्दाश्त नहीं कर सकती कि मेरा शौहर घर में बैठा रहे और फातिमा का बेटा उसे बुलाए। एक से एक मिसालें हमारे सामने। जैसे मेरी जबान पे एक जुमला भी आ गया, जॉन अबू ज़र ग़फ़ारी के गुलाम थे, मौला ने इसको इनको खरीद के अबू ज़र को गिफ्ट किया था। अबू ज़र की वफात के बाद मौला की खिदमत में आए, मौला ने इमाम हसन को दिया, इमाम हसन ने इमाम हुसैन को दिया। ये जुमले मैं इसलिए कह रहा हूँ ताकि आपको इनकी एज का अंदाजा, बहुत ज़ईफ़ हो गए। पूरी जिंदगी इन्होंने अहले बैत की खिदमत की, करबला तक तो हुसैन के साथ आए, अब आशूर का दिन आ गया, जिहाद का वक्त आया। बूढ़ा जॉन है लेकिन एक मरतब आगे बढ़ा और कहा फर्जंदे रसूल, मेरे पास सिर्फ मेरी एक जान और जिंदगी है, वो मैं आप पे कुर्बान करना चाहता हूँ। हुसैन ने देखा, जॉन तुम मेरे बुजुर्गों की निशानी, तुमने हमारे पूरे खानदान की बहुत खिदमत की, मेरे बाबा से लेके मेरे भाई से लेके मेरी सारी जिंदगी, तुम्हें मैं एग्जेम्प्ट कर देता हूँ, जिहाद करबला से चले जाओ, मैं माफ करता हूँ, कोई ना तुम्हारे अजर में कमी आएगी, ना सवाब में कमी आएगी, ना स्टेटस में, पूरी जिंदगी खिदमत की। जॉन तड़प गए। उनके जो जुमले हैं उसको इस तरह से अगर मैं अपने अल्फाज में कहूं, तड़प के कहा कि मौला यकीनन आप सही कह रहे हैं, मेरा रंग काला है, मेरा पसीना बदबूदार है, मेरे खानदान का भी कुछ पता नहीं है, मैं इस काबिल नहीं हूं कि अपनी जान आप पे कुर्बान करूं। वो मौला ने सुना, कहा जॉन ये तूने क्या कह दिया, अगर ये ख्याल तेरे जहन में आया है जो सलमान के फारसी के जहन में भी आया था लेकिन कल की बात है। मौला ने कहा जा, मैंने इजाजत दी और जब जॉन जख्मों से चूर होकर जमीन करबला पे गिरे तो आका हुसैन जॉन के सरहाने गए हैं, जमीन पे बैठे हैं, जॉन का सर अपनी गोद में लिया है, जॉन आखिरी सांसें ले रहे हैं। उस वक्त तक हबीब इब्ने मज़ाहिर जिंदा थे। जॉन ने मुस्कुरा के हबीब को देखा और कहा हबीब आज तो मैं तुझसे ज्यादा खुशकिस्मत हो गया हूं, फरजंदे रसूल जवाना ने जन्नत का सरदार और वो मेरा सर अपनी गोद में ले रहा, खाली सर नहीं, वो जुमला आका ने जॉन के लिए कहा जो करबला के किसी शहीद के लिए नहीं कहा, करबला के किसी शहीद हत्ता अपने खानदान के शहीदों के लिए नहीं कहा, कि जॉन का सर हुसैन की गोद में है और अल्लाह को आसमान को देख के हुसैन कह रहे अल्लाहुम्मा बय्यिज वजहु, आए खुदा इसके चेहरे को नूरानी कर दे और इसके बदन को खुशबूदार कर दे। जब चौथा इमाम लाशें दफन करने आया था एक ही लाशा था, मैं तौहीन के लिए नहीं कह रहा हूं लेकिन एक ही लाशा था जिसके बदन से ऐसी खुशबू थी कि ऐसी खुशबू तो बनी हाशिम के जवानों के बदन से नहीं उठ रही थी। ये हुसैन की दुआ। अब अल्लाह पे तवक्कुल या भरोसे की एक मिसाल, सईद इब्ने अब्दुल्ला का वाकया सुने जिसका आखिरी जुमला आपको परेशान तो करेगा लेकिन बस मेरी बात खत्म हो, कल की गुफ्तगू से कनेक्ट कर रहा हूं। हबीब ने मुजाहिर से कहा कि जाओ और जाकर इनसे कहो कि नमाज की इजाजत दे। बेहयाई से जवाब दिया यजीदियों ने कि तुम्हारी नमाज कबूल नहीं, क्या करोगे नमाज पढ़। हबीब ने तो अपनी जान कुर्बान कर दी लेकिन आका हुसैन ने कहा कि ये लोग इजाजत दे के ना दे हमें नमाज पढ़ना। अब नमाज शुरू हो रही। सईद इब्ने अब्दुल्ला करबला के शहदा में शायद सबसे बूढ़े थे, अराउंड 90। एक मरतबा वो आगे बढ़े और कहा कि फरजंदे रसूल आप देख रहे हैं कि मेरे हाथ कांप रहे हैं, मुझे पार्किंसन डिजीज होती है, हाथ कांप रहे हैं, मैं ना तलवार उठा सकता हूँ, ना नैजा उठा सकता हूँ, ना कमान उठा सकता हूँ, और मैं सोच रहा था कि मैं करबला का जिहाद कैसे करूँ। मौला मुझे एक बेहतरीन चांस मिल गया, आप नमाज पढ़ाए, मैं आपके आगे खड़े होकर आने वाले तीरों को अपने सीने पे लूंगा। तलवार नहीं चला सकता, तीर नहीं चला सकता, अपने सीने को एक ढाल तो बना सकता हूँ। हुसैन ने नमाज शुरू की, असहाबे इमाम ने नमाज पीछे पड़ी, सईद इब्ने अब्दुल्ला आगे खड़े हो गए। बूढ़ा आदमी है, जिस्म कांप रहा है, तीर और तलवार के काबिल नहीं है लेकिन तीर रोक सकता। अच्छा दुश्मनों का टारगेट भी हुसैन, اصحاب حسین نہیں حسین کو مارنا, اور شہید کبھی دائیں طرف جھکیں اور وہ جو تیر آئے اپنے سینے پہ لیں, کبھی بائیں طرف جھکیں جو تیر آئے وہ سینے پہ لیں, اور اللہ سے ایک ہی دعا کر رہے ہیں, ایک ہی دعا کر رہے, خدا بندہ اتنی زندگی دے دے کہ آقا حسین سلام پڑھ لیں, آقا حسین کا سلام ہو جائے, نماز میں کوئی خلل نہ آنے پائے, دائیں بائیں اتنے تیر اپنے سینے پہ لیے, اور ادھر حسین نے کہا السلام علیکم و رحمۃ اللہ وبرکاتہ, اور ادھر 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 سعید ابن عبداللہ چکرا کے حسین کی گود میں آ کے گرے, سعید کا سر ایک مرتبہ حسین کی گود میں آ گیا, سعید کی آنکھیں بند ہو گئی ہیں, حسین نے سعید کو دیکھا, ان کے حق میں دعا کی, ایک بار سعید نے آنکھیں کھولی, آنکھیں کھولی, کہا مولا ایسا لگ رہا ہے آپ تو میرے سر کو گود میں لے کے بیٹھے, لیکن مجھے ایسا لگ رہا ہے کوئی میرے سرہانے آیا اور میرے سر کو آہستہ آہستہ دبا کے مجھے آرام پہنچا رہا ہے. کہا سعید انہیں سلام کرو, یہ میرا نانا رسول خدا تیرے پاس آیا. تھوڑی دیر گزری, سعید نے کہا مولا اور مجھے ایسا لگا کوئی میرے سائڈ پر آ کر بیٹھا اور میرے ہاتھوں کو دبا دبا کے مجھے آرام دے رہا. کہا سعید انہیں سلام کرو, یہ میرا بابا علی مرتضیٰ ہے جو تیرے پاس آیا. تھوڑی دیر گزری, سعید نے کہا مولا ایسا لگ رہا ہے کوئی میرے سینے پہ ہوا چل رہا ہے. سعید سلام کرو, یہ میرا بڑا بھائی حسن مصطفیٰ آیا ہے. اور پھر آخری جملہ بڑا عجیب تھا, میری بات ختم ہوئی. تھوڑی دیر گزری, سعید نے کہا مولا مجھے ایسا لگا کوئی میرے پیروں کے قریب آ کے بیٹھا. مولا نے کہا سعید پیر سمیٹ لو, یہ میری ماں فاطمہ زہرا ہے جو تیرے پیروں کے پاس آ کے بیٹھ کے تجھے دعائیں دے رہے. اجرکم اللہ اجرکم اللہ. خدا بندہ یہ شہدائے کربلا کے ایثار و قربانی کا واسطہ, جن کا اسٹیٹس اتنا بلند ہے کہ شہزادی کونین ان کے پائیں آ کے بیٹھتی. آپ کا اسٹیٹس بھی کم نہیں ہے, آپ مجلس میں آتے ہیں جہاں آپ جوتے اتارتے ہیں وہاں پہ شہزادی آ کے بیٹھا کرتی ہے. جب آپ کا اسٹیٹس اتنا ہے یہ تو سعید کی بات ہی کچھ اور ہے. سعید کربلا کے لیے جان قربان کی, ہم سب کو بھی سعید کی طرح کربلا والوں کا ایسا ہی وفادار بنا کہ جس قربانی کی ہمیں جس وقت ضرورت ہو ہم نام حسین پہ قربانی دے دیں. ان مومنین اور مومنات کو ہر پریشانی سے محفوظ فرما, حاجت پوری فرما, ظہور امام میں تاجیل فرما. ماتم حسین.